السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، آخرت کی پیشی یعنی آخرت میں اللہ کے سامنے پیش ہونا، اس کے بارے میں ارشاد فرمایا، استاد امتحان کے بعد اپنی جماعت کے طلبہ کا تقابلی جائزہ لیتا ہے، امتحان کے بعد اپنی جماعت کے طلبہ کا تقابلی امتحان لیتا ہے، جائزہ لیتا ہے، موازنہ کرتا ہے. استاد اپنے طلبہ سے پوچھتا ہے کہ فلاں فلاں نے اعلیٰ نمبر کیوں نہیں لیے، وہ کیوں فیل ہو گئے. اس طرح قیامت کے دن اللہ تعالیٰ بھی لوگوں سے پوچھیں گے کہ فلاں فلاں بھی تو تیرے دور میں، تیرے ہی محلے میں رہتے تھے، وہ تو اتنے نیک بن گئے کہ تم کیوں نہیں بنے. اللہ تعالیٰ یہ پوچھیں گے، تیرے محلے میں تو بہت سارے تھے، وہ نیک بن گئے، تو کیوں نہیں بنا؟ اس کا جواب دو. اس وقت جواب دینا کسی کے بس کی بات نہیں. الْيَوْمَ نَخْتِمُ عَلَىٰ أَفْوَاهِهِمْ وَتُكَلِّمُنَا أَيْدِيهِمْ، آج ہم ان کے منہ پر مہر لگا دیں گے، ان کے ہاتھ اور پاؤں ہم سے بات کریں گے، ہاتھ اور پاؤں بات کریں گے. آخرت کی پیشی اور خوف خدا. ارشاد فرمایا، ہم دنیا میں غلط کام بھی کر جاتے ہیں اور پھر بہانہ بازی کر کے چھوٹ بھی جاتے ہیں، غلط کام بھی کر جاتے ہیں پھر بہانہ بازی کر کے چھوٹ بھی جاتے ہیں. لوگ سوچتے ہیں کہ شاید آخرت میں بھی اس طرح بہانہ بازی کر کے چھوٹ جائیں گے. یہ ممکن نہیں، یہ ناممکن ہے. وہاں تو بندے کی عاجزی اور بندگی چلے گی، وہاں تو بندے کی عاجزی اور بندگی چلے گی. جس نے دنیا میں جتنی عاجزی اور بندگی کا مظاہرہ کیا ہوگا، دنیا میں جتنی عاجزی اور بندگی کا مظاہرہ کیا، جتنا اپنے آپ کو مٹایا، وہ وہاں اتنا ہی زیادہ کامیاب اور کامران ہوگا. وہاں کی کامیابی کے لیے یہاں کی کامیابی شرط ہے. اس لیے ہم اپنے دلوں میں خوف خدا پیدا کریں، سب سے زیادہ اللہ کی نافرمانی سے ڈرے کہ کہیں اللہ تعالیٰ ناراض نہ ہو جائے. ہمارے دلوں میں کم از کم خوف خدا تو ہو. اگر محبت بھی نہیں، خوف بھی نہیں، پھر تو معاملہ بہت خراب ہے. اس لیے خوف خدا پیدا کریں، اپنے آپ کو اللہ رب العزت کی معمولی سی نافرمانی سے بھی ڈرائیں، کیونکہ خوف جو ہے وہ بہت اچھی چیز ہے، یہ گناہوں سے بچاتا ہے. جی، کسی بزرگ کا مقولہ ہے کہ یہ نہ دیکھ کہ نافرمانی چھوٹی ہے یا بڑی، بلکہ یہ دیکھ کہ کس عظیم پروردگار کی نافرمانی کر رہے ہو. اللہ کی نافرمانی چھوٹی بھی ہو تو وہ آخر بڑی ہے، وہ ہمارے نزدیک چھوٹی ہے. تو اس لیے اللہ کا خوف پیدا کرنا چاہیے. خوف بھی ایک اللہ کی بہت بڑی نعمت ہے، اس کے لیے بھی دعا مانگیں. اس لیے انتہائی ضروری ہے کہ کم از کم ہمارے دلوں میں خوف خدا تو ہو. اگر خوف خدا نہیں بلکہ ڈھیٹ اور بے شرم بنے ہوئے ہے کہ نافرمانی اور گناہ بھی کرتے ہیں اور اللہ تعالیٰ کو ناراض بھی کرتے ہیں اور رحمت کی امید بھی باندھ کر بیٹھے ہیں، تو یہ بہت بڑی حماقت. اللہ سے، اللہ کو تو ناراض کر رہے ہیں اور پھر کہتے ہیں کہ اللہ ہم پر رحم کرے گا، یہ حماقت ہے. پہلے بزرگ رات بھر عبادت کرتے، پھر سحر میں ایسے روتے تھے جیسے کہ ساری رات کبیرہ گناہ کر کے مرتکب ہوئے، ایسا روتے تھے. اتنا خوف ہوتا تھا. ہم ساری رات غفلت کی نیند سوتے ہیں، بعض تو نماز بھی نہیں پڑھتے، मगर उम्मीद ऐसी लगाए बैठे हैं कि हमारे साथ भी वही रहमत का मामला होगा जो सहाबा किराम के साथ हुआ था। इंसान को अपने करतूतों का जायजा लेते रहना चाहिए ताकि सच्ची और सच्ची तोबा की तौफीक मिले और जिंदगी में सालिह इंकलाब आ जाए। जिसमें न हो इंकलाब मौत है वो जिंदगी, रूहे उमम की हयात कश्मकश इंकलाब। तो इसलिए खौफ खुदा हमारे अंदर हो, ये भी ईमान का एक हिस्सा है कि ईमान होगा तो खौफ भी होगा और ईमान नहीं तो खौफ भी नहीं, ईमान का एक हिस्सा है। खौफ खुदा की बरकत, इरशाद फरमा ये उसूल है कि जिससे जितना ज्यादा डरता है उससे उतना ही दूर भागता है। ये सही है ना कि जो जिससे डरता है उतना ही दूर भागता है, जो जानवर से डर रहे होते हैं वो उनसे उतना ही दूर भाग रहे होते हैं। मगर अल्लाह का जिक्र ऐसी चीज है कि जितना अल्लाह ताला से ज्यादा डरेगा उतना ही अल्लाह ताला के ज्यादा मुकर्रब होता जाएगा। दुनियावी मामले में जो जिससे जितना डरता है उतना दूर भागता है क्या नहीं? सांप से डरेगा, बिच्छू से, जानवर से, शेर से, इंसानों से जितना डरेगा उतने दूर भागता है। लेकिन दीन के मामले में जितना इंसान अल्लाह से डरेगा इतना करीब होगा। अकल तो कहती है कि अल्लाह का डर के जैसे दूर जाना चाहिए, नहीं, अल्लाह का जितना डर होगा इतना अल्लाह से करीब होगा। ये अजीब चीज है, जितना अल्लाह ताला से ज्यादा डर होगा उतना अल्लाह ताला के ज्यादा करीब होता जाएगा। इरशाद फरमाया इंसान दो किस्म के इंसान है, एक इबादत भी बहुत करता है मगर साथ गीबत भी करता है। दो किस्म के इंसान है, एक इबादत बहुत करता है मगर साथ में गीबत भी करता है, बोहतान भी बांधता है, दूसरों का दिल भी दुखाता है, बदगुमानियां भी करता है। दूसरा इंसान है कि इबादत तो ज्यादा नहीं करता, बस फराइज और सुन्नतों का पूरा एहतमाम कर लेता है मगर गुनाह से बचता है, परहेजगारी इख्तियार करता है। ये दूसरा इंसान मुत्तकी है, वो पहले वाले से कहीं ज्यादा अफजल है। बताओ पहले वाला क्या करता था? इबादत भी बहुत करता था मगर साथ में गुनाह भी करता था, गिबत है, बोहतान है, दूसरों का दिल दुखाने, गुनाह है। दूसरा वाला इंसान क्या है? इबादत ज्यादा नहीं करता, यानी फराइज 5 वक्त की फर्ज नमाज पढ़ता है, नवाफिल नहीं पढ़ता, नफल रोजे नहीं रखता, नफल सदका खैरात किसी को नहीं देता, जकात दे देता, तो फराइज पर अमल कर रहा है लेकिन वो गुनाहों से बचता है। तो फरमाया ये इंसान मुत्तकी है और ये इंसान पहले वाले से कई गुना ज्यादा अफजल है। बताओ ये दूसरा अल्लाह ताला के ज्यादा करीब है। तो याद रखे सिर्फ नफली इबादत से इंसान आगे नहीं बढ़ता, पहले नंबर पर फराइज को और गुनाहों से बचना ये बहुत जरूर, उसके बाद उसको नफल इबादतें और ज्यादा दर्जात बुलंद करा देती है। जो कोई अपने आप को अल्लाह ताला के यहाँ बुलंद मकाम पर देखना चाहता है, जो कोई अपने आप को अल्लाह ताला के यहाँ बुलंद मकाम पर देखना चाहता है तो वो देखे कि वो कितना गुनाहों से बचता है। इसी दुनिया में पता चल जाता है उसको कि मेरा मकाम अल्लाह के यहाँ कितना है, मरने के बाद नहीं, यही पता चल जाता है, इंसान गौर नहीं करता। तो ये कलामत बताए कि जो जितना गुनाहों से बचता होगा वही अल्लाह ताला के यहाँ बुलंद मकाम पाएगा। ये देखो गुनाह नजासत हुक्मिया की तरह है जी, उनके जरिए अल्लाह ताला का कुर्ब हासिल कैसे हासिल हो सकता है? गुना जो है वो नजस है भाई, नजासत के हुक्मिया यानी कि नजासत हो तो वो इंसान वजू पाक नहीं रह सकता, पाकी के लिए तो उसको पाकी इख्तियार करनी पड़ेगी। तो इसी तरीके से गुना जिसके अंदर हो तो वो इंसान पाक नहीं है तो अल्लाह का कुर्ब कैसे हासिल कर सकता है? बल्कि गुनाह तो अल्लाह ताला की नाराजगी का सबब बने हैं। इरशाद फरमाया बातिनी गुनाह, बातिनी गुनाह जो अंदर के हैं, نجاست حکمیہ کی طرح ہے، ایک نجاست حقیقیہ ہوتی ہے اور ایک نجاست حکمیہ ہوتی ہے کہ جس کو ہم سمجھ نہیں سکتے، حکم لگا دیتے کہ نہ، جیسے ری ہے، ری ہوا خارج ہوئی تو وہ ایسی نجاست ہے کہ اس کو نجاست حکمیہ کہتے ہیں. اس لیے بغض، غیبت، جھوٹ، بہتان اور ہر چھوٹی بڑی نافرمانی سے بچنا ضروری ہے. تو یاد رکھے، باطنی گناہ نجاست کی طرح ہے. کون سی باطنی گناہ؟ بغض ہے، غیبت ہے، جھوٹ ہے، بہتان ہے، بدنظری ہے، چھوٹی بڑی نافرمانی ہے سے بچنا ضروری ہے، ورنہ باطن خراب ہو جائے گا. جس بندے کے دل میں گناہوں کی میل ہوگی اس کا دل اللہ تعالیٰ کے ساتھ نہیں جڑ سکے گا. گناہوں کی میل ہوگی اس کا دل اللہ تعالیٰ کے ساتھ نہیں جڑ سکے گا. اس لیے ایک ہی علاج ہے کہ گناہوں سے جان چھڑاؤ. دیکھو پورا زور گناہوں سے جان چھڑاؤ. سابقہ گناہوں کے لیے استغفار کی کثرت کرے اور آئندہ گناہوں سے بچنے کا پکا سچا ارادہ کرے. گناہوں سے بچنے کا ایک ہی شافی وافی علاج ہے کہ معافی مانگ کر گناہوں سے جان چھڑاؤ اور اللہ تعالیٰ کا قرب. جی، گناہ کیا ہے؟ گناہ کیا ہے؟ اللہ تعالیٰ کی نافرمانی اور خلاف شرع کام گناہ کہلاتا ہے. اللہ تعالیٰ کی نافرمانی یعنی حکم کو نہ ماننا اور شریعت کے خلاف جو بھی کام ہے وہ گناہ. شریعت نے جس کا حکم نہیں دیا، جیسے رات میں بہت سارے تجارت کے کیا گناہ ہیں، وہ سب اس میں آگے حلال. کمائی کے کیا گناہ ہیں، تو کمائی کے گناہ رات کے اندر آگے. کمائی کے گناہ ہیں، زبان کے گناہ ہیں، عمل کے گناہ ہیں، بہت سارے گناہ ہیں. گھروں کے رہنے کے گناہ ہیں، جو میاں بیوی کے حقوق کے اندر آگے کہ اس میں کیا گناہ ہوتے ہیں. کیوں؟ کہ جہاں گناہ نہیں ہوگا وہاں محبتیں ہوگی، اور جہاں گناہ ہوگا تو وہ، اور گناہ کیا؟ سنت کے خلاف جو عمل ہوا وہ گناہ ہے. تو فرمایا گناہ اللہ تعالیٰ کی نافرمانی اور خلاف شرع کام کرنا گناہ کہلاتا ہے. جو بھی کام سنت کے خلاف ہو وہ گناہ ہے. بے دھیانی میں گناہ کر جائے تو معافی جلدی مل جاتی ہے، یعنی غفلت میں گناہ کر جائے تو معافی جلدی مل جاتی ہے. اگر پلاننگ کر کے گناہ کیے جائے تو معافی میں دیر بھی لگ سکتی ہے. ارشاد فرمایا، کئی دوست سالہا سال سے بیعت تو ہے، سالہا سال سے بیعت تو ہے، مگر ترقی بہت ہی کم کر رہے ہیں. کئی لوگ سالہا سال سے بیعت ہے اپنے اپنے مشائخ سے، لیکن کوئی 10 سال سے، کوئی 15 سال سے، کوئی 4 سال سے، لیکن ترقی نہیں کر رہے یا کم کر رہے. اس کی دو وجوہات ہو سکتی ہیں، ایک گناہوں سے بچتے نہ ہوں گے، گناہوں سے نہیں بچیں گے تو ترقی نہیں ہوگی، چاہے کتنے ذکر و اذکار کر لیں، گناہوں سے بچتے نہ ہوں گے. دوسرا، معاملات پابندی سے نہیں کرتے ہوں گے، کبھی کیا تو 2-4 مہینے چھوڑ دیا، پھر کیا 2-4 مہینے پھر چھوٹ گیا. اس لیے ضروری ہے کہ ان دو کاموں کا بہت زیادہ خیال رکھے تاکہ ترقی جلد از جلد ہو سکے. ارشاد فرمائے کہ ابتدا میں لاکھوں اولیاء اللہ ایسے گزرے ہیں کہ ان کی زندگیاں گناہوں سے ایسی گزر رہی ہے، زندگیاں گناہوں سے ایسی گزر رہی سے کہ ملوث تھے، مگر سچے دل سے توبہ طائف ہوئے تو زندگیاں بدل گئی. اللہ والے جو بنے ہیں ان کی بھی زندگیاں بہت سارے ایسے ہیں کہ گناہوں میں ملوث تھی، لیکن توبہ طائف ہو گئے، زندگیاں بدل گئی، انہوں نے گناہوں کو چھوڑ دیا تو اللہ تعالیٰ نے ان کو اپنا دوست بنا دیا. جو انسان جتنا زیادہ گناہوں سے بچتا ہوگا، جو انسان جتنا زیادہ گناہوں سے بچتا ہے وہ اتنی ہی جلدی اللہ تعالیٰ کا قرب قریب بن جاتا ہے، مقرب بن جاتا ہے. اس لیے ہر چھوٹے بڑے گناہ سے بچنے کی ہر ممکن کوشش کرنی چاہیے. گناہ کے روحانی نقصانات تو بہت زیادہ ہیں، گناہ کے روحانی نقصانات تو بہت زیادہ ہیں، گناہ کے ظاہری نقصانات بھی ہیں کہ گناہ کرنے والے نہ صرف خود بدنام ہوتے ہیں بلکہ والدین کو بھی بدنام کر دیتے ہیں. گناہ کرنے والے جو ہوتے ہیں نا وہ نہ خود بدنام ہوتے ہیں بلکہ والدین کو بھی بدنام کر دیتے ہیں. ضرور ہے کہ گناہ کو کسی نہ کسی طریقے سے چھوڑ دیا جائے. دیکھیں حضرت لوط علیہ السلام کی قوم نے مردوں کے ساتھ بد فعلی کے ارادے کیے, لوگوں نے قوم کو ہی لوتی کہنا شروع کر دیا, قوم لوت. انبیاء تو پاک صاف اور معصوم ہوتے ہیں, قوم کی وجہ سے لوگ نا سمجھی میں نبی علیہ السلام کو بھی بدنام کرنے لگے. حضرت لوط علیہ السلام تو کوئی گناہ نہیں کیا تھا, قوم گناہ کیا, لیکن نام لگ گیا قوم لوت. اس گناہ کا نام ہی ہے کہ قوم لوت. حالانکہ نبی علیہ السلام تو سورج کی طرح پاک صاف ہوتے ہیں, برے کام تو قوم کرتی ہے مگر بلا وجہ بدنام نبی بھی ہو رہے ہیں. اس طرح عمل مرید کرتا ہے تو بدنامی پیر کی ہو رہی ہوتی ہے. اس لیے گدی نشینوں کی وجہ سے مخلص اور صحیح اہل اللہ کی بھی بدنامی ہو جاتی ہے. اس لیے مریدین کو بڑا محتاط رہنا چاہیے. یاد رکھے جب کوئی گناہ کرتا ہے نسبت بڑوں تک جاتی ہے, اس لیے نسبت کی ہر حال میں لاج رکھنے کی کوشش کرنی چاہیے. جی ارشاد فرمایا قرآن پاک میں اللہ رب العزت کا فرمان عالی ہے, وَالذَّاكِرِينَ اللَّهَ كَثِيرًا وَالذَّاكِرَاتِ أَعَدَّ اللَّهُ لَهُمْ مَغْفِرَةً وَأَجْرًا عَظِيمًا. ذکر کرنے والے مرد اور ذکر کرنے والی عورتوں کے لیے اللہ تعالیٰ نے بہت بڑا اجر تیار کر رکھا ہے. اللہ رب العزت نے جہاں پر ذکر کا تذکرہ کیا ہے اکثر و بیشتر جگہ پر کثرت کی شرط لگائی ذکر میں. یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا, اے ایمان والو اللہ کا ذکر کثرت سے کرو. ذکر کرنے کا فائدہ تو ہوتا ہی ہے مگر کثرت سے ذکر کرنے کا فائدہ بندے کو محسوس بھی ہوتا ہے, تھوڑا ذکر کرنے سے فائدہ محسوس نہیں ہوتا. اس لیے فائدے کو محسوس کرنے کے لیے کثرت ذکر بہت ضروری ہے. تو ذکر کرنا ہے لیکن کثرت سے کرنا. ارشاد فرمایا ذکر کو تڑپ کے ساتھ, شوق کے ساتھ, اللہ رب العزت کی محبت کی طلب کے ساتھ کریں گے تب حقیقی فائدہ حاصل ہوگا. اگر کسی کے دل سے تڑپ کے ساتھ اللہ کا لفظ نکل گیا تو کبھی نہ کبھی وہ جہنم سے بھی ضرور نکلے گا. حضرت مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کوئی اللہ کا نام جتنی مرضی غفلت سے لے پھر بھی اثر ہوتا ہے, خواہ کسی کو محسوس ہو یا نہ ہو فائدہ ضرور ہوتا ہے. حدیث شریف میں ہے کہ جب تک ایک بندہ بھی اللہ اللہ کرنے والا ہوگا قیامت نہیں آئے گی. اس سے ایک عجیب نقطہ نکلتا ہے کہ قیامت کا اتنا بڑا انقلاب صرف اللہ رب العزت کی برکت نام کی وجہ سے رکا ہوا. اللہ رب العزت کی جو نام کی برکت ہے اس کی وجہ سے پورا نظام رکا ہوا ہے. سوچیے جس گھر میں کوئی اللہ اللہ کرنے والا ہوگا پھر وہاں چھوٹی بڑی پریشانیاں کیسے آ سکتی. جس گھر میں ذکر ہو, اللہ کا نام لیا جائے, اعمال کیے جائے, اس میں پریشانیاں کیسے آئے گی. ارشاد فرمایا اللہ کا ذاتی نام اللہ ہے, باقی سب صفاتی نام ہے, باقی سب صفاتی نام ہے. یہی ذاتی نام اللہ ہی اسم اعظم ہے, اسم اعظم ہے. آخر کوئی حکمت تو ہوگی کہ اللہ تعالیٰ نے اپنا نام اللہ رکھا ہے. اسی نام کی برکت سے آصف بن برخیہ ملکہ بلقیس کا تخت پلک جھپکنے میں لے آئے تھے. حضرت امام اعظم کی تحقیق بھی یہی ہے, وہ بھی اللہ تعالیٰ کے نام اللہ جل جلالہ ہی کے اسم اعظم ہونے پر متفق ہے. اس لیے کہ ذاتی نام ہے اور ذاتی نام ہی سب سے افضل ہوا کرتا ہے اور وہی ہمارا ذکر ہے, تو اسم اعظم ہی ہمارا ذکر ہے. قرآن حکیم میں بھی سب سے زیادہ یہی نام استعمال ہوا ہے. اس لیے مشائخ نقشبند سالک کو شروع ہی سے اسی نام کی مشق پر تکرار کرواتے, اس سے بہت بڑی حکمتیں ہیں. جو مضطرب ہے اس کو ادھر التفات ہے, آخر خدا کے نام میں کوئی تو بات ہے. اللہ کے نام کا اثر دیکھو, ارشاد فرمایا اللہ کا اللہ کے نام میں ایسی برکت ہے کہ اگر یقین سے لیا جائے تو بڑے بڑے کافروں کے چھکے چھوٹ جاتے ہیں. وہ یقین اور دل کی گہرائی سے لیا جائے تو اللہ تعالیٰ سب کے دلوں کو ہلا کر رکھ دیتے ہیں. اذان میں ہم اللہ کا نام لیتے ہیں لیکن دل والا اذان دے نہیں دیتا ہے. جو صاحب دل اگر اذان دے دے تو اس کے اثرات ان کے دلوں پر جا کر پڑیں گے. اللہ کے نام میں برکت ہے کہ اللہ اکبر کہے اور کسی کا دل نہیں لے, یہ ہو ہی نہیں سکتا. حضور اکرم صلی اللہ علیہ وسلم ایک دفعہ آرام فرما رہے تھے, تلوار درخت کے ساتھ لٹکی ہوئی تھی. ایک کافر نے موقع پا کر تلوار اٹھا لی, کہنے لگا اب آپ کو مجھ سے کون بچا سکتا ہے؟ حضور صلی اللہ علیہ وسلم نے نہایت اعتماد جواب دیا اللہ. تو کافر کانپنے لگا یہ نام سن کر اور تلوار اس کے ہاتھ سے گر گئی. حضور نے تلوار اٹھا لی اور فرمایا کہ اب میرے ہاتھ سے تجھے کون بچا سکے گا؟ وہ کافر منت کرنے لگا, معافی مانگنے لگا. آپ صلی اللہ علیہ وسلم نے فرمایا جا معاف کر دے. تو دیکھا کہ یقین کی قوت سے نکلے ہوئے الفاظ اللہ نے ایک کافر کو لرزہ بندام کر دیا. جی اللہ کے نام کا اثر, ارشاد فرمایا ایک عام سی بات ہے کہ کھٹاس یا مٹھاس کا نام لیا جائے, بتاؤ منہ میں پانی آیا کہ نہیں آیا؟ خالی کہ تو کھٹاس یا مٹھاس بولا, ابھی لیمو نہیں بولا. لیمو بولا تو منہ میں پانی آ جائے گا, پیاس زیادہ لیکن تو لیمو لیمو کرو. نہیں نہیں اللہ کے نام میں مٹھا سے تو اللہ اللہ کرو, کیونکہ تو مثال بتائی جا رہی ہے. تو فرمایا اس کا نام لیا جائے تو منہ میں پانی بھر آتا ہے. اگر کھٹاس اور مٹھاس میں اتنا اثر ہے کہ نام آتے ہی پانی منہ میں پانی آ جاتا ہے, نہ اتنا اثر ہے کہ نام لیتے ہیں اور منہ میں پانی بھر آتا ہے, تو سوچے ان کے نام ان کے بنانے والے کے نام میں کتنا اثر ہوگا. اس کو بنایا کس نے؟ اللہ. نکل گیا تو پھر اس کے بنانے والے کے نام میں کتنا اثر ہوگا؟ ارشاد فرما ایک بات سوچنے کی ہے, وہ یہ کہ سوال پیدا ہوتا ہے آخر ہم بھی اللہ اللہ کہتے ہیں لیکن اتنا زیادہ اثر ظاہر نہیں ہوتا, مگر اللہ والے اللہ کہتے ہیں تو بہت اثر ہوتا ہے. علماء کرام نے فرق لکھا ہے کہ زبان زبان میں فرق ہے, دل دل میں فرق ہے. اگر دل کے درد کے ساتھ کہیں گے تو زبان پر بھی اثر ہوگا, اور درد کے ساتھ نہیں کہیں گے تو اثر بھی نہیں ہوگا. سوچنے کی بات ہے کہ حضرت موسیٰ علیہ السلام کے کہنے سے مردے زندہ ہو جاتے تھے, اور ہمارے کہنے سے سویا ہوا بھی نہیں اٹھتا, سویا ہوا بھی نہیں اٹھتا, نہیں جاگتا. اگر ہم بھی اپنی اندر نیکی تقوی ذکر کرتے کرتے ایک معیار پیدا کر لیتے ہیں, خصوصاً غیر اللہ کی محبت اپنے دل سے نکال دیتے ہیں, تو پھر ایک دفعہ اللہ کہنے سے دوسروں پر اثر ہو جاتا ہے. ایک دفعہ کہیں گے لیکن وہ دل سے نکلے گا تو اثر کرے گا. ارشاد فرمایا سالک ہمیشہ کے لیے اپنے دل سے بے تما ہو جائے, تما نہ ہو اپنے دل میں, لالچ نہ ہو کسی چیز کی, خواہشات شہوات تمناؤں سے بے تعلق ہو جائے, اور غیر سے اتنا بے تما ہو جائے کہ غیر کو دیکھنے کا ارادہ بھی نہ کرے, غیر کو دیکھنے کا ارادہ بھی نہ کرے, حتیٰ کہ اپنے اندر سے دوسری بیوی کی تما بھی نکال لے. ہاں تما تو سب کو ہے, اتنا ذکر کرو تو دوسری بیوی کی تما بھی نکل جاتا, پھر لگے گا کہ اب کچھ بنے. یہی سوچے کہ بس اسی سے گزارا کرنا ہے, جو ملی ہے نا کڑوی کسی بھی اسی سے گزارا کرنا ہے. اب یہ مت ڈھونڈو کہ ذرا دوسری کو میٹھی میٹھی لے آؤں, ایک کڑوی سے ہی جنت جلدی مل جائیں گی. ہاں اس کو برداشت کر لو, بیوی بھی تو جنت میں جانے کا ایک ذریعہ ہے نا, ہمیں جنت میں لے جائیں گی, اس سے کیوں ہم پریشان ہو جاتے ہیں؟ تو فرمایا ادھر ادھر کے منصوبے بنانا اور سوچنا بھی چھوڑ دے, जरा फुर्सत मिलती है तो आपस में बातें करेंगे तो सबसे पहले दूसरी बीवी की बात करेंगे। अरे करते कि नहीं करते, बहुत सारे लोग करते रहते हैं, एहतिकाम में बहुत सुने किया भी होगा। तो क्या करते हैं, दूसरी बीवी की बातें करते हैं, शादी के मंसूबे, चाहे शादी नहीं करेंगे लेकिन बस बात करने में मजा आता है, मंसूबे बनाएंगे, फिर फजीलतें बयान करेंगे, फिर हदीसों को लाएंगे, पता नहीं क्या क्या सब करते रहते हैं, फिर करेंगे नहीं, हिम्मत तो किसी की भी नहीं है लेकिन बात करने का मजा आता है। तो बोले कि चलो करके तो न देखे लेकिन बात करके तो मजा ले ले, सोचना भी छोड़ दे भाई, इधर उधर के मंसूबे बनाना सोचना भी छोड़ दे, और दूसरी शादी के मंसूब और ख्यालों को भी उस वक्त तक दिल से निकाले रखना जरूरी है जब तक दिल अल्लाह की मोहब्बत में पना नहीं हो जाता। उसका फायदा यह होगा कि इधर उधर के ख्याल से जान छूट जाएगी, तमा जब दिल से निकल गई तो इधर उधर के ख्याल नहीं होंगे, इधर उधर के जो ख्याल है ना वो हमें एक जगह बैठने नहीं देता जी, वो बैठने नहीं देता, वो इधर उधर घुमाता रहता है, वो अंदर की एक तमा है, वो खुद भी नहीं समझ पा रहा है कि मैं क्यों एक जगह बैठ नहीं पाता। जिसको तमा ही नहीं है तो उसको क्या मतलब जाने का, वो तो एक जगह बैठ गया तो बैठ गया, न मुझे उससे मिलना है, न मुझे उससे कोई काम है, न उससे कोई मतलब है, फिर इंसान क्यों इधर उधर जाएगा। तो फरमाया इधर उधर के ख्याल से जान छूट जाएगी और इबादत में हुजूरी की कैफियत पैदा हो जाएगी। अल्लाह के नाम में इतनी बरकत है, अल्लाह के नाम में इतनी बरकत है कि उसका बयान भी मुश्किल है, मगर शर्त यह है कि साफ पाक जबान से अल्लाह का लफ्ज निकाले तब बात बनेगी जी। जिसकी जबान, जिसकी अपनी जबान में गीबत, चुगली, लायानी, फजूल बातें हो, उस जबान में कहां असर होगा। आपने देखा होगा फौजी रोज बैठे अपनी बंदूकों को साफ कर रहे होते हैं, क्योंकि अगर मैल या जंग लग जाएगा तो फायर मिस खता हो जाएगी, हाँ निशाना सही नहीं लगेगा। इस तरह अगर जबान को भी गुनाहों का जंग लग जाए और फुजूल और लायानी बातें करने की आदत हो जाए तो जबान का असर खत्म हो जाएगा। जबान के असर को बढ़ाने के लिए जरूरी है कि जबान को भी जबान के रेक माल यानी जिक्र की कसरत से साफ करते रहे। जबान को साफ करने के लिए भी तो चीजें हैं, तो जिक्र की कसरत से जबान को साफ करते रहे, मामूलात को कसरत से करते रहे ताकि जबान पर तासीर और बढ़ जाए। हमारे मशाइख कुलूब पर उंगली रखकर, दिलों पर उंगली रखकर जर्ब लगाते हैं अल्लाह अल्लाह की, कुलूब पर उंगली रखकर जर्ब के साथ अल्लाह 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 बताते हैं, उससे दिलों का जंग उतरता है। उससे क्या होता है, दिलों का जंग, जो हमारे दिलों में बहुत सख्ती आ गई है, जंग आ गया है, तो इसके जरिए से नरम हो जाता है, जंग उतरता है। हजरत ख्वाजा फजल अली कुरैशी रहमतुल्लाह अलैह फरमाया करते थे कि जिस दिल पर ये उंगली लग गई, जिस दिल पर ये उंगली लग गई उसे इंशाअल्लाह कलमे के बगैर मौत नहीं आएगी, उसके कलमे के बगैर मौत नहीं आएगी। अल्लाह वालों के हाथ को मामूली हाथ न समझे, क्यों कि जिक्र की कसरत की बरकत से अल्लाह वालों के पूरे बदन में तासीर पैदा हो जाती है। इसलिए अल्लामा इकबाल रहमतुल्लाह ने फरमाया, हाथ है अल्लाह का बंदे मोमिन का हाथ, हाथ है अल्लाह का बंदे मोमिन का हाथ, गालिब व कार आफरीन कार कुशाकार साज, खाकी व नूरी निहाद बंदे मौला सिफात, हर दो जहां से गनी उसका दिल बेनियाज। तो ये है कि अल्लाह वालों का जो हाथ है ये मत समझे कि इंसान का हाथ है, बल्कि अल्लाह ही का हाथ है, ये अल्लाह ही की जर्ब हमारे दिलों पर लग रही है, तो इसको नक्श कहते हैं। ये अल्लाह अल्लाह जो कहा था इसको, यहीं से नक्शबंदी शुरू हुआ है, कि ये दिलों पर अल्लाह का नक्श कर देते हैं। तो अल्लाह अल्लाह लिखा नहीं है लेकिन अल्लाह अल्लाह बोला तो दिल में वो नक्श हो जाता है और अल्लाह की याद ताजा हो जाती है। तो नक्शबंदी जो पड़ा है वो नक्श करने की वजह से नक्शबंदी इसका नाम आ गया है। एक होती है काबिलियत और एक होती है कबूलियत। جی فرمایا اللہ رب العزت کی شان و عظمت بہت بلند ہے، اللہ تعالیٰ کے پورے کمالات کا کوئی تصور بھی نہیں کر سکتا، اللہ کے کمالات کو کوئی سوچ نہیں سکتا، اللہ تعالیٰ کے جلال کی حالت میں بھی اللہ تعالیٰ کا جمال ختم نہیں ہوتا، اللہ تعالیٰ جلال میں بھی ہو پھر بھی آپ کا جمال اس پر غالب ہوتا ہے. جب شیطان مردود کر دیا گیا تو اس نے قیامت تک زندہ رہنے کی دعا مانگی، وہ مردود ہو گیا تو کہا میری عمر بڑھا دو، قیامت تک زندہ رہنے کی دعا مانگی، اللہ تعالیٰ نے عین جلال کے اندر بھی جمال کا مظاہرہ فرما دیا اور اس کی دعا قبول کر دی. ایسا نہیں کہا کہ بھاگ جائے ادھر سے تیری کوئی دعا قبول نہیں، عین غصے میں بھی اس کی دعا قبول کر دی. اللہ تعالیٰ کی شانیں اتنی ہیں کہ ہم جیسوں کے لیے تو اس کا تصور کرنا بھی مشکل ہے. کل یوم ہو فی شان، وہ ہر روز نئی شان میں جلوہ گر ہوتا ہے. اللہ تعالیٰ کی الگ الگ شانیں ہیں، رمضان میں اللہ کی شان الگ ہو جاتی ہے، تہجد میں عام دنوں میں تہجد میں اللہ کی شان الگ ہے، پورے دن میں شان الگ ہے، الگ الگ شانیں ہیں اللہ تعالیٰ. اصل بات قبولیت سے بنتی ہے، اگر قبولیت نہ ہو تو انسان کی قابلیت کچھ نہیں کرتی، قبولیت نہ ہو تو ہماری قابلیت کچھ نہیں کرتی. بڑی بڑی حکومتیں بھی اسلام اور دین کی خدمت کے لیے کچھ نہیں کر سکتی، بلکہ تاریخ بتاتی ہے کہ اللہ تعالیٰ کے یہاں قبولیت نہ ہو اور مردودیت ہو جائے تو بڑے بڑے لوگ اور حکومتیں بھی عبرت کا نشانہ بن جاتی ہیں. فرعون کتنا چابیر بادشاہ تھا مگر قابلیت سے عجب و تکبر بھی پیدا ہو سکتا ہے، ہو سکتا ہے. قبولیت سے عاجزی اور بندگی پیدا ہوگی، قبولیت سے کیا ہوگا؟ تکبر نہیں آتا. قابلیت میں تکبر ہوگا بلکہ قابلیت میں زیادہ تکبر، وہی تکبر تو اس کو قبولیت سے روک دیتا ہے. تو اس لیے فرمایا جو قبولیت آ گئی تو پھر عاجزی اور بندگی پیدا ہوگی. ابو جہل جو ابو الحکم کہلاتا تھا، اس کی کنیت تھی، بڑا قابل تھا، بڑے بڑے جھگڑے حل کر دیتا تھا، یعنی ایسے فیصلے کرتا تھا، بڑے بڑے فیصلے ابو جہل فیصلے کرتا تھا، تو کتنی زبردست قابلیت تھی. اللہ تعالیٰ کے اس کا تکبر اور ہٹ درمی کی وجہ سے قبولیت نہ ہوئی، پھٹکار پڑ گئی، دور ہو گئے. ارشاد فرمایا ولید پلید، ولید جو تھا وہ پلید، جو کہ فرد فرید بنتا تھا، وحید الزماں بنتا تھا، مگر اس کی اکڑ کی وجہ سے قبولیت نہ ہوئی اور عبرت کا نشانہ بن گیا. اللہ تعالیٰ نے اس کی مذمت کے لیے اتنے الفاظ استعمال کیے، شاید ہی کسی اور کے لیے اتنے الفاظ ایک جگہ استعمال نہیں کیے. اسے مال بہت دے دیا مگر قبولیت نہ کروا سکا، مال اور بیٹوں سے اپنے اندر اکڑ پیدا کر لی جس کی وجہ سے مردود ہو گئے. فاعتبروا یا اولی الابصار، قبولیت بڑی سعادت ہے، تو یاد رکھو اپنے اعمال کو قبول کروانا. ہم اعتکاف میں جتنے دن گزارے تو یہ ہم نے جو عبادتیں کی ہے اس عبادتوں کو قبول کروانا ہے. قبول کروانے کے لیے جو محنت ہے وہ محنت جو کی ہے عمل کی، اس سے بھی زیادہ محنت کرنی پڑتی ہے قبولیت. قبولیت ہو جائے تو ظاہری خامیاں بھی چھپ جاتی ہیں. نام کے بلال رنگ کے کالے ہیں، نام بلال رنگ کے کالے ہیں مگر قبولیت ایسی ہے کہ چلتے فرش پر ہے مگر قدموں کی آواز نبی کریم صلی اللہ علیہ وسلم کو جنت میں سنائی دے. قبولیت ضرور مانگے تب بات بنے گی. جی اس لیے ہم پڑھے ڈگریاں لیں لیکن یہ سب قابلیت ہے، قبولیت نہیں ہے. اسی ڈگریوں میں اگر قبولیت آ گئی تو اللہ ہم سے خوب کام لے گا، اس لائن کے اندر بھی خوب کام لے گا اور اچھی سے اچھی اللہ تعالیٰ ہمیں نوکری بھی دے گا. ارشاد فرمایا کہ تمام عارفین کا یہ غم ہوتا ہے کہ وہ سوچتے رہتے ہیں کہ کاش ہم قیامت کے دن رب تعالیٰ کو پسند آ جائے. دنیا میں تو سب ہمیں پسند کرتے ہیں لیکن اللہ تعالیٰ، اللہ والے خود کہتے ہیں کہ کاش میں اللہ کو بھی پسند آ جاؤں. لیکن آج دنیا میں دیکھو لوگ تو اللہ والوں کو پسند کرتے ہیں لیکن اللہ والے کیا کہتے ہیں کہ تمہارے پسند سے میرا کچھ نہیں بنے گا، अल्लाह को पसंद आ गया तो सब कुछ हो गया, चाहे तुम पसंद करो या ना करो। तो इसलिए वो फखर नहीं करते कि लोगों को मैं पसंद हूं, वो ये सोचते हैं कि मेरा अल्लाह को पसंद हो जाओ उसके बाद मैं फखर करूं, उसका तो पता ही नहीं। इसलिए वो और ज्यादा डरते हैं, जितने लोगों को अच्छे अल्फाज कहते हैं तो अल्लाह वाले उतने ही ज्यादा डरते हैं कि पता नहीं अल्लाह मेरे बारे में क्या कहते हैं। तो फरमाया कि तमाम आरिफिन का एक गम होता है कि वो सोचते रहते काश हम कयामत के दिन अल्लाह रब्बुल इज्जत को पसंद आ जाए। ये आरिफिन की उम्र भी उम्र उम्र भी बेकरारी होती है, उम्र भर की बेकरारी होती है, काश रब ताला के यहां मरते दम तक कबूलियत रहे, जहां अल्लाह ताला से दुनिया जहां की चीजें मांगते हैं वहां कबूलियत भी तो जरूर मांगे अल्लाह ताला से। यही बार बार मांगने की चीज है। हजरत इब्राहिम अलैहिस्सलाम ने खाने काबा की ताबीर की, फिर आजीजी और इंकसारी के साथ उसकी कबूलियत के लिए दुआई की। खाली बैतुल्ला बनाकर फखर नहीं किया बल्कि उसकी कबूलियत की ऐसी दुआ की है कि आज तक कबूल हो। दुआई की दुआ मांगने वाले इब्राहिम खलीलुल्लाह है और आमीन कहने वाले जबीहुल्लाह है और खड़े अल्लाह के घर बैतुल्ला में है और मांग रहे हैं या अल्लाह कबूल फरमा। कबूलियत ऐसी चीज है इसको अंबिया भी बार बार मांगते हैं, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। तो दुआ के बाद भी मांगो कि अल्लाह इसको कबूल कर ले, हर नेकी के बाद भी मांगो अल्लाह कबूल कर ले, हर मुराकबे के बाद भी मांगो अल्लाह कबूल कर ले, और जब दीन एहतिकाम के पूरे हो जाए तो अल्लाह से मांगो अल्लाह इसको कबूल कर ले। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। इरशाद फरमाए बिल्डिंग पर पत्थर लगा कर खुश होना ये काम का आगाज है, समझे, इख्तिताम नहीं है, ये तो इब्तिदा है। बिल्डिंग बनाते वक्त पत्थर लगाकर खुश हो जाते हैं, ये तो इब्तिदा है, आगे कितनी मेहनत है बिल्डिंग को पूरा करने में। तो फरमाया ये तो इब्तिदा है, कबूलियत तो मेहनत तो मुजाहदा करने और साथ आजिजी करने से होगी। कबूलियत के लिए तो बार बार दुआएं मांगनी पड़ेगी, अल्लाह वाले अमल से ज्यादा उसकी कबूलियत के लिए दुआ मांगते, अमल से ज्यादा उस अमल की कबूलियत के लिए दुआ मांगते हैं। जब किसी कौम का जब किसी काम की कबूलियत हो जाती है तो फिर अमल की भी ज्यादा से ज्यादा तौफीक मिल जाती है, कबूलियत हो जाती है तो अमल की भी तौफीक मिल जाती है। इसलिए हर नेक काम की तौफीक मांगनी चाहिए, तौफीक से ही काम आसान होता है। देखो सारी मांगने की चीजें हम मांगते नहीं है, आपस में बातें बहुत करते हैं, बातें बहुत कम हो, मांगो ज्यादा, दिल ही दिल में मांगो, हाथ उठाकर नहीं मांगना आता है, दिल ही दिल बार बार एक ही चीज मांगो। इसीलिए फरमाया लैलतुल कदर में या रमजान की रातों में ला इलाहा इल्लल्लाह अस्तगफिरुल्लाह असअलुल जन्नत औऊज़ु बिका मिनन नार बार बार मांगो, जरा फुर्सत मिली उसको मांगो, जरा फुर्सत मिली उसको मांगो, या और कोई दूसरी मांगो, छोटे छोटे जुमले मांगो, ये मांगना है, तौफीक मांगो, अल्लाह कबूल फरमा, अल्लाह कबूल फरमा। तो फरमाया मांगनी चाहिए, तौफीक से ही काम आसान होता है, दुआ करते रहना चाहिए ताकि आजिजी पैदा हो। वमा तौफीकी इल्ला बिल्ला अलैहि तवक्कलतु व इलैहि अनीब। मेरी तलब भी उनके करम का सदका है, मेरी तलब भी यानी मैं मांग रहा हूं तो वो मेरी कोई ताकत नहीं है, मेरी तलब भी उनके करम का सदका है, ये कदम उठते नहीं है उठवाए जाते हैं। वरना इंसान की बस की कोई ताकत नहीं है कि वो मांगे, अल्लाह तौफीक दे तो ही मांग सकता है। इस्तग़फार की जरूरत है। इरशाद फरमाया जिस तरह इंसान अपनी बुराइयों पर इस्तग़फार करता है उससे चाहिए कि उससे ज्यादा नेकियों पर इस्तग़फार करे। ताज्जुब करोगे कि भाई गुनाह पर तो इस्तग़फार है, नेकियों पर भी इस्तग़फार, नेकियों पर तो खुश होना। फरमाया नहीं, हमारी नेकिया नेकिया तो हुई है लेकिन पता नहीं इस नेकियों में भी कितने गुनाह है, तो इसलिए इस्तगफार करो। कोई अमल करके खुश नहीं होना है, अमल करके भी इस्तगफार करना है, क्योंकि बुराई करने के बाद इंसान के दिल में कुछ नदामत पैदा हो जाती है। बुराई करने के बाद जब इंसान कोई बुराई करेगा गुनाह करेगा तो दिल में खुद ब खुद नदामत होती होती कि नहीं होती बोलो, कोई भी गलती करने के बाद ندامत हो जाती है, लेकिन बताओ कभी अच्छाई करने के बाद ندامت होती है? वो तो जरूर खुशी होगी। तो उस खुशी को हटाने के लिए फरमाया इस्तिग़फ़ार करो। इसलिए गुनाह से इस्तिग़फ़ार करना कोई कमाल नहीं है, नेकी करके इस्तिग़फ़ार करना ये कमाल है कि गुनाह से तो ندامت खुद आ गई और ندامت होना यही तो इस्तिग़फ़ार है। लेकिन नेकी करके बड़ाई आ गई है, थोड़ा सा उज्ब आ गया है और कोई ज्यादा नेकी करेंगे तो ज्यादा उज्ब आ गया है, तो फरमाया इस्तिग़फ़ार करें। इसलिए फरमाया तो ندامت में हदीस की रोह से ندامت भी तौबा है, मगर नेकी करने के बाद दिल में उज्ब तकबर आ जाता है और अगर इंसान उस पर तौबा इस्तिग़फ़ार न करे तो ये उज्ब तकबर बंदे को हलाक कर देता है। इसलिए फरमाया नेकी करने के बाद तौबा इस्तिग़फ़ार कर, हर नेकी के बाद इस्तिग़फ़ार कर। फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मासूम मासूम अनिल खता है, उनकी जिंदगी फूलों से भी ज्यादा आफीफ थी और आपने दीन की दावत पहुंचाने का हक अदा कर दिया। सहाबे किराम ने भी उसकी गवाही दी, आपने अल्लाह ताला का पैगाम पहुंचाने का हक अदा कर दिया, उसके बावजूद भी आप सल्लल्लाहु अलैहि वसल्लम को तस्बीह और इस्तिग़फ़ार करने का हुक्म हुआ। फसब्बिह बिहम्दि रब्बिक वस्तग़फिर, बस अपने रब की तस्बीह पढ़ और इस्तिग़फ़ार कर। हालांकि आप तो मासूम हैं, अच्छा काम भी पूरा पूरा कर दिया, फिर भी कह रहे हैं तस्बीह पढ़ो इस्तिग़फ़ार कर। तो हदीस शरीफ आया है कि नबी अलैहिस्सलाम ने इरशाद फरमाया कि मैं हर दिन में 70 दफा इस्तिग़फ़ार करता हूं। या 70 दफा से मुराद 70 जरूरी नहीं है, कसरत बताने के लिए याद रखना। आमतौर पर हम कहते 70 दफा, 70 दफा कहना चाहिए, अरबों में एक रिवाज था कि 70 का लफ्ज आ जाता है, यानी बहुत ज्यादा कसरत का लफ्ज बताने के लिए। इसलिए 70 दफा इस्तिग़फ़ार करता। सोचे कि अगर मासूम नबी 70 70 मरतबा इस्तिग़फ़ार करता है तो फिर हमें भी नेकी और इस्तिग़फ़ार करना कितना जरूरी है। ندامت के साथ इस्तिग़फ़ार ही बंदगी कहलाता है, इसलिए बंदे को हर वक्त बंदगी का इंतजाम रखना बहुत जरूरी है। इरशाद फरमाया अल्लाह ताला की गैरत से डरना चाहिए क्योंकि वो बड़ी बेनियाज जात है। बलअम बाउर ने 507 इबादत की लेकिन हवाए नफ्स का शिकार हो गया तो अल्लाह ताला ने उसे कुत्ते से तशबीह देकर फटकार दिया और उसके गले में लानतों के तौक पहना दिए, हालांकि 500 साल इबादत की, अल्लाह ने फटकार दिया क्योंकि उजवा गया। अल्लाह को इबादत हमारी जरूरत नहीं, अल्लाह को आजीजी पसंद। आजीजी लाओ मैं तुम्हें कबूल करता हूं। तुम अकड़ लेकर आते हो, काम करते हो और काम करके अकड़ लाते हो, का कबूल फरमा तो मैं कैसे कबूल करूं? आजीजी लेकर आओ, काम करके आजीजी लाओ तो फिर मैं कबूल कर लूंगा। तो फरमाया उसी उसको उसकी हालत को कुरान मजीद में पढ़ते तो दिल का कांपने लगता है बलअम बाउर की। इसलिए किसी फर्द बशर को जेब नहीं देता कि अल्लाह ताला के कहर जलाल से बेखौफ हो, वो जरा सी रहमत को भी रोक ले तो बहार को खजा होते देर नहीं लगता, खुशी गम में बदल जाए कि अल्लाह अपनी रहमत को जरा सी देर के लिए रोक दे। इरशाद फरमाया हर हाल में अल्लाह ताला से डरते रहना चाहिए, हर हाल में। अगर कुछ अमल न कर सके तो भी डरे, कुछ अमल न कर सके भाई कहते हैं बहुत सारे मेरे से नहीं होता है अमल तो डरे, और अगर अमल करे फिर भी डरे, तो अमल हो तो भी डरना और अमल न हो तो भी डर, अमल हो तो भी कारगुजारी भेजो और अमल न हो तो भी कारगुजारी भेजो, समझे? हम कहते हैं कुछ किया ही नहीं तो क्या भेजे, तो यही भेजो कि कुछ नहीं किया। तो फरमाया इस बात से भी डरे कि इखलास की कमी की वजह से जैसी कदर करनी चाहिए थी वैसी कदर नहीं की। वमा कदरुल्लाह हक कदरी ही, इस बात से भी डरना चाहिए कि इन रूहानी और जिस्मानी नेमतों को कहीं हमसे छीन न लिया जाए। बाज़ औक़ात वो इल्म दे देता है, बाज़ औक़ात वो इल्म दे देता है मगर अमल की तौफीक छीन लेता है। इल्म तो दिया लेकिन अमल की तौफीक छीन लेता है, अमल देता है कभी अमल भी करने दिया तो इखलास की दौलत छीन लेता है। हर हाल में उज्ब तकबर से बचना वरना तमाम अमल पर पकड़ भी होगी और मोमिन की तो हर हाल में डरता है और सोचता है कि पता नहीं कबूल है और कौन मर्दूद है, कौन मकबूल है कौन मर्दूद है, बेखबर क्या खबर तुझको कि क्या कौन है। बस यही बात है। इसलिए दुनिया में किसी के बारे में नहीं कह सकते ये मकबूल है या ये मर्दूद है। हम फरमाते हैं भाई ये तो मर्दूद है और ये मकबूल है, हम नहीं फरमा रहे। बेखबर क्या खबर तुझको कि कौन क्या है। हाँ, जिसको हम मर्दूद समझ रहे होते वही अल्लाह के मकबूल बंदे होते, क्या पता। हाँ, अंदर की कैफियत को हमें पता नहीं। बाज लोग अपने जाहिर को ऐसा छुपा देते हैं, हम समझते हैं मर्दूद है। इसलिए हमें पता नहीं, हर एक के साथ अच्छा गुमान रखो। सबसे अच्छी बात, सब अच्छे हैं, मैं ही मर्दूद हूँ। तो अपने आप को अल्लाह से मनवा लें। तो इंशाल्लाह अभी पता नहीं एक दो दिन रह गए, तो अल्लाह ताला से दुआ मांगे कि अल्लाह हमें जितने दिन बाकी उसकी कदर की तौफीक अता फरमाए, जो कोताहियां हुई उसको माफ फरमाए, और आइंदा ऐसी मजलिसों के हमें कबूल फरमाए। ऐसा ना हो कि हमारे आखिरी मजलिस अल्लाह बार बार कबूल फरमाए, कि अल्लाह से अभी से मांगे तो अल्लाह आइंदा के लिए कबूल करेगा। हमने कहा वो तो आइंदा रमजान आएंगे फिर मांगेंगे, अभी से क्या मांगने की जरूरत है। नहीं, अभी से मांगना चाहिए कि अल्लाह ताला ने अभी से कबूल कर दिया तो पूरे साल अल्लाह तौफीक देगा मांगने की, आमाल करने की, आजीजी की। तो इंशाल्लाह थोड़ी देर मुराकबा कर लें। ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह। हाथ उठा ले दो। अल्लाहुम्मा सल्ली अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक व सल्लम। या अहद अस्समद अल्लज़ी लम यलिद व लम यूलद व लम यकुल लहू कुफुवन। रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। رَبَّنَا ظَلَمْنَا أَنفُسَنَا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری خطاؤں سے درگزر فرما، اے اللہ مہربانی کا معاملہ فرما، اے اللہ مہربانی کا معاملہ فرما، اے اللہ ہم سب کو معاف فرما، اے اللہ ہم سب کو معاف فرما، اے اللہ معافی مانگنے حاضر ہوئے ہیں، اے اللہ ہم گنہگار ہیں، اے اللہ ہم گناہوں کے اندر دھسے ہوئے ہیں، اے اللہ گناہوں کے بڑے بوجھ ہم سر پر اٹھائے ہوئے آپ کے دربار میں آئے ہیں. میرے مولا بڑی دور سے آئے ہیں، بڑی دیر سے آئے ہیں، اے اللہ آپ کو اپنا آقا سمجھتے ہوئے آئے ہیں، آپ کو اپنا پروردگار سمجھتے ہوئے آئے ہیں، آپ کے سامنے حاضر ہیں. اللہ مہربانی فرما دیجیے، قبولیت کا وقت ہے. اے اللہ مہربانی فرما دیجیے، اے اللہ مہربانی فرما دیجیے، اے اللہ آپ کو اپنا پروردگار سمجھتے ہوئے آپ کے سامنے حاضر ہو. اللہ ہمیں معاف کر دیجیے، چھوٹے بڑے سب گناہوں کو معاف کر دیجیے. اے اللہ وہ گناہ جو ہم نے رات کے اندھیرے میں کیا ہے اس کو معاف کر دیجیے، وہ گناہ جو دین کے اجالے میں کیا ہے اس کو معاف کر دیجیے، اے اللہ وہ گناہ جو ہم نے جوانی میں کیا ہے اس کو معاف کر دیجیے، اور وہ گناہ جو ہم نے بڑھاپے میں کیا ہے اس کو بھی معاف کر دیجیے، اے اللہ وہ گناہ جو ہم نے سب کے سامنے کیا اس کو بھی معاف کر دیجیے، وہ گناہ جو ہم نے تنہائی میں کیا وہ بھی معاف کر دیجیے، اے اللہ وہ گناہ جو ہم نے موبائل میں کیا اے اللہ وہ بھی معاف کر دیجیے، اے اللہ وہ گناہ جو ہم کر کے بھول گئے ہیں آپ ہمیں معاف فرما دیجیے، اور وہ گناہ جو آپ کے علم میں ہے اے اللہ اس کو بھی معاف فرما دیجیے. اے اللہ ہمیں دین کی محنتوں کے لیے قبول فرما، اے اللہ ہمیں دین کی خدمت کے لیے قبول فرما، اے اللہ ہمیں دین کو مقصد زندگی بنانے کی توفیق عطا فرما، اے اللہ ہدایت کی ہواؤں کو عام فرما، اے اللہ ہدایت کی ہواؤں کو عام فرما، اے اللہ آنے والے وقت کو گزرے ہوئے وقت سے بہتر بنا، اے اللہ آنے والے وقت کو گزرے ہوئے وقت سے بہتر بنا، آنے والے دنوں کو گزرے ہوئے دنوں سے بہتر بنا، اے اللہ آنے والی زندگی کو گزری ہوئی زندگی کا کفارہ بنا، اے اللہ جو غفلتیں ہوئی ہیں معاف فرما، اے اللہ جو غفلتیں ہوئی ہیں معاف فرما، رمضان کے بعد ہمیں غفلت والی زندگی سے پرہیز فرما، زندگی غفلت والی زندگی گزارنے سے ہماری حفاظت فرما، دھیان والی ذکر والی اعمال والی زندگی کی توفیق عطا فرما. اے اللہ جس طرح آپ نے آسمان کو زمین پر گرنے سے روک دیا ہے، اے اللہ شیطان کو ہم پر مسلط ہونے سے روک دیجیے، اے اللہ جس طرح آپ نے آسمان کو زمین پر گرنے سے روک دیا ہے شیطان کو ہم پر مسلط ہونے سے روک دیجیے، اے اللہ جس طرح آپ نے ہماری پیشانیوں کو غیر کے سامنے جھکنے سے روک دیا ہے، ہمارے ہاتھوں کو غیر کے سامنے پھیلانے سے روک دیا ہے، اے اللہ جس طرح آپ نے اپنے گھر کا طواف کرانے کے بعد غیر کے گھروں کا طواف کرانے سے روک دیجیے، اے اللہ آپ اپنے گھر کا طواف کرانے کے بعد بیت اللہ کا طواف کرانے کے بعد اب لوگوں کے گھروں کا چکر لگانے سے ہمیں روک دیجیے، اے اللہ آپ کے سامنے ہمارے ہاتھ پھیل گئے ہیں، اے اللہ اب غیر کے سامنے ان ہاتھوں کو پھیلانے سے روک دیجیے، اے اللہ آپ ہمیں عطا فرما دیجیے، اے اللہ ہم گنہگار ہیں، خطا کار ہیں، قصوروار ہیں، برے ہیں، بلکہ بروں میں سب سے زیادہ برے ہیں، اے اللہ ہم گنہگار ہیں، خطا کار ہیں، قصوروار ہیں، برے ہیں، لیکن بروں میں سب سے زیادہ برے ہیں، اے اللہ مہربانی فرما دیجیے، اے اللہ جو تیرے دین کی مدد کرے تو اس کی مدد فرما، اس کی دینی دنیاوی ضرورتوں کو پورا فرما، اس کا دین بنا، اس کی دنیا بنا، اس کی قبر بنا، اس کی عافیت بنا، اس کی عاقبت بنا، نجات کے فیصلے فرما، روزی روزگار میں برکت عطا فرما، اے اللہ ہم سے راضی ہو جانا، اپنی رضا ہمیں نصیب فرما، اے اللہ تو ہم سے راضی ہو جا، اپنی رضا ہمیں نصیب فرما، اے اللہ راتوں میں اٹھ کر مناجات کی لذت نصیب فرما، اے اللہ راتوں میں اٹھ کر مناجات کی لذت نصیب فرما، اے اللہ ہمارے روزوں کو قبول فرما، ہماری عبادتوں کو قبول فرما، ہمارے جتنے مرحومین ہیں تمام مرحومین کی مغفرت فرما، جو ہمارے والدین ہیں، اے اللہ جو ہمارے بھائی بہن ہیں، یہ مجمع میں جتنے ہیں، جتنے سننے والے ہیں، سب کے جتنے رشتہ دار ہیں، دادا دادی نانا نانی، اللہ سب کی مغفرت فرما، یا اللہ ہمارے ان مجلسوں کے برکات سب کو عطا فرما، اس کے اجر و ثواب ان کو عطا فرما، ان کی قبر کے عذاب کو دور فرما، جنت الفردوس میں داخلہ عطا فرما. یا اللہ جن لوگوں نے ہمیں دعا کے لیے کہا لکھا متوقع رہے، سب کی جائز حاجتوں کو پورا فرما، ہم سب کی دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلقه محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.
Gracias.